यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी। हालसम्म 14 पालिकाको अन्तिम परिणाम प्राप्त। प्राप्त अन्तिम परिणाम अनुसार नेपाली कंग्रेस 6, नेकपा एमाले 5, एकीकृत समाजवादी 2 र माओवादी केन्द्र 1 पालिका प्रमुखमा विजयी। जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगद्वारा भिडियो अनुगमन। अधिकांश स्थानीय तहको मतगणना सुस्त गतिमा। गएरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। र फिनल्याण्डले नेटो सदस्यता लिए गलत हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पछिल्लो मतगणना अनुसार देशका विभिन्न 14 पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ, जसमा नेपाली कंग्रेसले 6 पालिकामा विजय हासिल गरेको छ। त्यस्तै नेकपा एमाले 5 पालिकामा, नेकपा माओवादी केन्द्रले 1 पालिकामा र नेकपा एकीकृत समाजवादीले 2 पालिकामा विजयी भएका छन्। प्राप्त पछिल्लो परिणाम अनुसार मनाङको नार्पा भूमि गाउँपालिकामा नेपाली कंग्रेसका उम्मेद्वार कुन्जो तेन्जिङ लामा अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यस्तै मुस्ताङको घरबजोङ गाउँपालिकामा नेपाली कंग्रेसका मोहन सिंह लालचन अध्यक्षमा विजयी हुनुभएको छ भने मनाङको नासो गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका धनबहादुर गुरूङ विजय हुनुभएको छ। डणेलधुराको गन्याबधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका इन्द्रबहादुर कार्की विजय हुनुभएको छ। गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका खिलेध्वज पन्थी विजय हुनुभएको छ भने गुल्मीकै गुल्मी दरबार गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका सरोज थापा विजयी हुनुभएको छ। त्यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लोकेन्द्र बहादुर घले विजयी हुनुभएको छ। मनाङकै निस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले विजयी हुनुभएको छ। उता मुस्ताङको लोधेकर दामोदर कुण्ड गाउँपालिकामा नेकपा एमालेका लोमपाङ छाम्पेल विष्ट विजयी हुनुभएको छ। डोल्पाको सेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घरबा सम्पो गुरूङ विजयी हुनुभएको छ भने मुस्ताङको बाराडुङ गाउँपालिकामा नेकपा एमालेका रिन्जिङ नामगेल अध्यक्षमा विजय हुनुभएको छ। उता डोल्पाको कछाराका ताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरूङ विजय हुनुभएको छ। डोल्पाकै काइके गाउँपालिकामा एकीकृत समाजवादीकै अंगद कुमार राणा विजय हुनुभएको छ। डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारसी रोकाए अध्यक्षमा निर्वाचित हुनुभएको छ। मुलुकभर 79 बाहेकका केन्द्रमा मतदानपछि शुरू गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ। कुल 753 स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरैजसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भएको छ। कतिपय मतगणना स्थलमा एउटै मतपत्र गणना गर्दा 15-20 मिनट लगाइएको छ। त्यही कारण मत परिणामहरू पनि सुस्त गतिमा सार्वजनिक भएको छ। निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्यतालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ। निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो अनुगमन समेत गरिरहेको छ। मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणना स्थलमा जोड़िएका सीसी क्यामेरा र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम प्रविधिबाट सो अनुगमन भइरहेको हो। तथ्याङ्क प्रविष्टका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ। भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रीनसहित अलग्गै कक्ष स्थापना गरिएको छ। उक्त प्रणालीमा एकैपटक सानो आकारमा 96 वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिने छ भने कुनै खास स्थलको जूम गरेर पनि हेर्न सकिने निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म 336 पालिकाका गणना स्थलमा यो प्रणाली जडान गरिएको छ। उक्त कक्षका टोली प्रमुख विवेक शर्माका अनुसार यस प्रकारका प्रणाली निर्वाचनका सन्दर्भमा नेपालमा पहिलो पटक लागू गरिएको हो। हिजो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरूले काठमाडौँका विभिन्न मतगणना स्थलको अनुगमन समेत गर्नुभएको छ। यही वैशाख तीस गते भएको स्थानीय तह निर्वाचनमा राजनैतिक दल उम्मेद्वार र अन्य पक्षको विवादका कारण स्थगन भएका 85 मतदान केन्द्र मध्ये 19 केन्द्रमा आउँदो जेठ 1, 2 र 3 गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ। स्थगन भएका मध्ये 10 मतदान स्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य 34 मतदान स्थलमा निर्णय हुन बाँकी छ। ती मध्ये प्रदेश 1 3, मध्य प्रदेशको 2, बागमती प्रदेशको 5, कर्णाली प्रदेशको 2 र सुदूरपश्चिम प्रदेशका 5 मतदान केन्द्रमा नयाँ मिति तय भएको हो। निर्वाचन आयोगका अनुसार जेठ 1 गते निर्वाचन हुने मतदान स्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविको 2 केन्द्र, कालीकोटको राजकोट गाउँपालिकाको जनता माविको 1, कालीकोटकै पचारझरना गाउँपालिकाको जनता माविको 1, बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविको 2 मतदान केन्द्र रहेको छ। जेठ 2 गते निर्वाचन हुने मतदान स्थलमा धनकुटाको शहीद भूमि गाउँपालिकाको ठाकुर देवी माविको 3 केन्द्र, रामेछापको खाँडदेवी नगरपालिकाको राकाथोमको 3 केन्द्र, बझाङको केदारसिंह गाउँपालिकाको जगन्नाथ माविका 2 केन्द्र, बझाङको सुरमा गाउँपालिकाको कृष्ण प्राविको 1 केन्द्र र सोही पालिकाको आधा बगर माविको 2 केन्द्र रहेका छन्। जेठ 3 गते निर्वाचन हुने मतदान स्थलमा काभ्रे प्लाञ्चोकको 5 खाल नगरपालिकाको श्रीराम माविको 2 मतदान केन्द्र रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ। देश मुलुकभर रहेका 6 वटा महानगरपालिकाहरूको पनि यति बेला मतगणना कार्य भइरहेको छ। हामीलाई प्राप्त पछिल्लो मतगणना अनुसार वीरगंज महानगरपालिकामा वडा नम्बर 1, 2 र 31 सँगै 32 वडामा मतगणना जारी रहेको छ। हालसम्म 3147 मतगणना भएको छ, जसमा प्रमुखमा 5 दलीय गठबन्धनका तर्फबाट जसपाका राजेश मान सिंहले 1430 मत प्राप्त गरी अग्रता लिनु भएको छ। त्यसै गरी नेकपा एमाले र लोसपा गठबन्धनका उम्मेद्वार विजय सरागवीले 723 मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा 5 दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार इम्पियाज आलमले 908 मत प्राप्त गर्नुभएको छ भने एमाले लोसपा गठबन्धनका तर्फबाट लोसपाका पुरूषोत्तम लाल झाले 115 मत प्राप्त गर्नुभएको छ। अन्य महानगरपालिकामा पनि यति बेला मतगणना जारी नै रहेको छ। मतगणना पछिल्लो मतगणनाको नतिजा प्राप्त हुने बित्तिकै हामीले सोको तथ्याङ्क प्रस्तुत गर्ने नै छौं। मतदानका क्रममा हवाई फायर भएपछि रोकिएको सप्तरीको रूपनी गाउँपालिका 5 बस बिटीका निर्वाचन जेठ 2 गते हुने भएको छ। उता तनहुँको व्यास नगरपालिका वडा नम्बर 8 स्थित 2 वटा मतदान केन्द्रमा जेठ 4 गते पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो। यति बेला विभिन्न पालिकाको पछिल्लो मतगणनाको नतिजा हामीलाई प्राप्त भएको छ। प्राप्त पछिल्लो नतिजा अनुसार पर्सा जिल्लाको पटरेवा गाउँपालिकाको मतगणना भने यति बेला रोकिएको छ। 1332 मत खसेकोमा मतगणना गर्दा 133 मत प्राप्त भएकाले त्यहाँ मतगणना कार्य स्थगित भएको हाम्रा समाचारदाताले जनाएका छन्। उता पर्साकै सकुवा पर्साउनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यशुञ्ज यादवले 440, जसपाका प्रदीप जसवालले 336 र नेपाली कंग्रेसका कौशलेन्द्र यादवले 186 मत प्राप्त गर्नुभएको छ। त्यहाँ पनि मतगणना जारी नै रहेको छ। स्याङ्जाको 11 स्थानीय तहमा पनि मतगणना जारी नै रहेको छ। अधिकांशमा नेपाली कंग्रेसका उम्मेद्वार अगाडि रहेका छन्। स्याङ्जाको वालिन नगरपालिकामा एमालेको अग्रता देखिएको छ, जसमा मेयर पदमा उम्मेद्वार रहनुभएका कृष्ण खाँडले 2118 मत प्राप्त गर्नुभएको छ भने नेपाली कंग्रेसका उम्मेद्वार दिलीप प्रताप खाँडले 1930 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिकामा प्रमुखका उम्मेद्वार नेपाली कंग्रेसका गणेश बहादुर साईले 613 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका सूर्यबहादुर साईले 575 र नेकपा माओवादी केन्द्रका जगदीश साईले 83 मत प्राप्त गर्नुभएको छ। दैलेखकै ठाँटी काड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लक्ष्मी देवी शाहले 339 मत प्राप्त गर्नुभएको छ भने नेपाली कंग्रेसका रक्षा बहादुर साईले 335 र नेकपा माओवादी केन्द्रका उमेश कुमार राउतले 214 मत प्राप्त गर्नुभएको छ। दैलेखकै भैरवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सर्वराज महतराले 2414 मत प्राप्त गर्नुभएको छ भने नेपाली कंग्रेसकी रीता साईले 2115 मत प्राप्त गर्नुभएको छ। सर्लाहीको बरथवा नगरपालिका सत्रमा पुनः मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले निर्वाचन आयोगले बरथवा नगरपालिका सत्रमा पुनः मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा हुने विशेष समारोहमा शरीक हुन भोलि नेपाल आउन लाग्नु भएको छ। भोलि बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा विशेष समारोहको आयोजना गरिँदैछ। भ्रमणस्थलको तयारीलाई अन्तिम रूप दिने चरणमा काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता शिवा लम्सालले जानकारी दिनुभयो। समारोहलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने लुम्बिनी विकास कोषले जनाएको छ। भ्रमणका क्रममा पञ्चेश्वर परियोजना र ऊर्जा क्षेत्रका लागि दुवै देशको सहभागितामा संयुक्त धारणा आदान प्रदान हुन सक्ने जनाइएको छ। आजदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा हुने भएको छ। परीक्षणका रूपमा शुरू गरिएको साताको दुई दिन विदा आजदेखि नै लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रामा बढ़न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकाले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेको हो। यसबाहेक साताको दुई दिनको विदा भएमा आन्तरिक पर्यटन प्रवर्धन हुने भन्दै पर्यटन मन्त्रालयले पनि सुझाव दिँदै आएको थियो। सातामा शनिबार र आइतबार विदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहान 9:30 बजेदेखि अपरान्ह 5:30 बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। छोटो दिन हुने कार्तिक 16 गतेदेखि माघ 15 गतेसम्म भने 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म कार्यालय समय रहने जनाइएको छ। सातामा दुई दिन विदा भएपछि सबै कार्यालयमा कार्यरत कर्मचारी र सेवाग्राहीको समेत दैनिकीमा केही परिवर्तन हुने भएको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ़दै गएको भन्दै निगमले पेट्रोल डिजेल र मटीतेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर 10 रूपियाँले वृद्धि गरेको हो। जस अनुसार निगमको डिपो परिसरबाट 15 किलोमिटरसम्ममा पेट्रोलको मूल्य 170, डिजेल 153 र मटीतेलको 153 रूपियाँ कायम गरिएको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ। निगमले जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्य अनुसार प्रति लिटर पेट्रोलमा 23.02 रूपियाँ, डिजेलमा 40.13 रूपियाँ घाटा रहेको तर मटीतेलमा 2.81 रूपियाँ नाफा रहेको जनाइएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ 12.64 रूपियाँ र बाह्यतर्फ 64.69 रूपियाँ नाफा रहेको, तर ग्यासमा प्रति सिलिण्डर 1050.08 रूपियाँ घाटा रहेको नेपाल आयल निगमले जनाएको छ। स्थानीय तहको मतगणना जारी नै छ अधिकांश स्थानमा। हालसम्म 14 पालिकाको अन्तिम परिणाम प्राप्त भएको छ। प्राप्त अन्तिम परिणाम अनुसार नेपाली कंग्रेसले 6 पालिकामा, त्यसै गरी नेकपा एमाले 5 पालिकामा, एकीकृत समाजवादीले 2 पालिकामा र माओवादी केन्द्रले 1 पालिका प्रमुखमा विजय हासिल गरेका छन्। धनुषाको मिथिला नगरपालिका 1 नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार प्यानल सहित निर्वाचित भएको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। मिथिला नगरपालिका 1 नेपाली कांग्रेसका जोगी महतो 77 मतको अन्तरले वडाध्यक्षमा निर्वाचित हुनुभएको छ। अछामको कमल बजार नगरपालिका वडा नम्बर 8 ठाँगुमा नेकपा वडा नम्बर 8 नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ। नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार प्रजाबहादुर बोगटी 452 मत ल्याई विजयी हुनुभएको त्यहाँबाट हाम्रा संवाददाता टेकराज भण्डारीले जनाएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर भोलि लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नु भएको हो। लुम्बिनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीलाई लिएर कस्तो व्यवस्था गरिँदैछ, तयारीहरू के गरिँदैछ भन्ने सन्दर्भमा लुम्बिनीबाट यति बेला हाम्रा सहकर्मी विमल गेवाली जानकारी दिन टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विमलजी,
हजुर प्रवीणजी,
हजुर, अब भारतका प्रधानमन्त्री भोलि आउँदै हुनुहुन्छ लुम्बिनी भ्रमणमा, त्यहाँको पछिल्लो तयारी के कस्तो छ जानकारी दिनुहोस् न।
बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम निर्धारण भए सँगसँगै प्रधानमन्त्री मोदीको भ्रमणको सन्दर्भलाई लिएर यहाँ तयारीका सम्पूर्ण कार्यक्रमहरू अन्तिम चरणमा छन्। हाम्रो परराष्ट्र मन्त्रालयले 4-5 दिन अगाडिदेखि नै परराष्ट्रका अधिकारीहरू यहाँ खटाएर उहाँको भ्रमणका सन्दर्भमा गर्नुपर्ने कार्ययोजनाहरू क्रमिक हिसाबले अगाडि बढाउँदै लगेको अवस्था छ। भोलि दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा मायादेवी मन्दिरमा पूजा अर्चना गरेर पछि सुरु हुने प्रधानमन्त्री मोदीका कार्यक्रमहरूमा विशेषत यहाँ बन्दै गरेको सम्पन्न भइसकेको 5,000 मान्छे अट्ने एउटा ठूलो सभा हल निर्माण भएको छ, त्यसको संयुक्त रूपमा दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरिसकेपछि कतिपय लुम्बिनी विकासको सन्दर्भलाई लिएर दुई देशको बीचमा समझदारी पत्रमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ। र विशेष गरी लुम्बिनीको विकासको सन्दर्भमा भारतीय पक्षबाट यहाँ एउटा विशाल आकारको चाहिँ तिहार निर्माण गर्ने र त्यसको पनि शिलान्यास प्रधानमन्त्री मोदीले गर्ने तयारी रहेको छ। प्रधानमन्त्री मोदीले स्वयं आफैमा पनि बुद्ध पूर्णिमाको सन्दर्भमा यो लुम्बिनी क्षेत्रको चाहिँ भ्रमण गर्ने विषय हाम्रा लागि अत्यन्त महत्वपूर्ण विषयको रूपमा यहाँका बासिन्दाहरूले आम मान्छेहरूले लिइरहेको अवस्था छ प्रवीणजी।
अब सँगै यो अब अहिले त महत्व त्यसै हुने भयो, भारतका प्रधानमन्त्री लुम्बिनी भ्रमणमा भोलि आउँदै हुनुहुन्छ बुद्ध जयन्तीका अवसरमा। अब सोसँगै अब यो बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरी यो बुद्ध जयन्ती मनाउने परम्परा रहिआएको थियो, यो सँगै अन्य तयारीहरू के कस्ता छन् अब बुद्ध पूर्णिमाको दिन, बुद्ध जयन्तीका दिन त्यहाँ?
अवश्य पनि हामी अन्तर्राष्ट्रिय हिसाबले नै अत्यन्त महत्त्व राख्ने यो लुम्बिनी क्षेत्र पर्यटनसँग जोडेर हेर्दाखेरि देशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा मानिएको यो क्षेत्र लुम्बिनी, जहाँ भगवान गौतम बुद्धको जन्मस्थलको रूपमा परिचित हो, हामीले परम्परागत हिसाबले यसरी विदेशी राष्ट्रबाट ठुलो अतिथिलाई ढाकेर मनाउने यो सन्दर्भ आफैमा हाम्रा लागि ऐतिहासिक सन्दर्भ हो। त्यो अर्थमा पनि भोलिको बुद्ध जयन्ती मनाउने विगत वर्षहरूका बुद्ध जयन्ती मनाउने समारोह भन्दा अलिकति फरक र महत्वपूर्ण रूपमा लिएको छ। यहाँको आयोजकहरूले पनि त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा तयारीका सबै पक्षहरूलाई त्यही रूपमा सम्पन्नता दिइने र लुम्बिनीको चाहिँ यो परिसरलाई झट्टी झकाउ बनाउने यहाँका चाहिँ हरेक महत्वपूर्ण जति अभिलेखहरू छन् तिनको उजागर गर्ने लगायतका कामहरूमा कतिपय अरू यहाँ रहनुभएका विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू अथवा बौद्ध भिक्षुहरू अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त बौद्ध भिक्षुहरूको आगमन को क्रम पनि हिजोदेखि सुरु भएको छ। त्यसले गर्दाखेरि यसपल्टको बुद्ध जयन्ती यो समारोह आफैमा ऐतिहासिक र महत्वपूर्ण रहनेछ भन्ने हामीले अनुमान गर्न सकिन्छ।
हस् विमलजी, जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी विमल गेवाली। भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ। सो भ्रमणको तयारी सँगै बुद्ध जयन्तीको त्यहाँ तयारी कसरी हुँदैछ भन्ने सन्दर्भमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो लुम्बिनीबाट। अब केही अन्तर्राष्ट्रिय समाचार। फिनल्याण्डले नेटो सदस्यता लिए गलत हुने, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले आफ्ना रूसी समकक्षी पुटिनसँग नेटो सदस्यताका लागि गर्नुभएको छलफलका क्रममा रूसी राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिनुभएको जनाइएको छ। संयुक्त राज्य अमेरिका र आसियान राष्ट्रहरूले युक्रेन संकटको शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको प्रयासलाई समर्थन गरेको छ। युक्रेनको सन्दर्भमा सबै राष्ट्रहरूका लागि हामी सार्वभौम सत्ता, राजनैतिक स्वतन्त्रता र क्षेत्रीय अखण्डताका लागि हाम्रो सम्मानलाई पुनः पुष्टि गर्न जारी राख्छौं विज्ञप्तिमा भनिएको छ। पक्षहरूले युक्रेनमा खाँचोमा परेकाहरूलाई मानवीय सहायतामा द्रुत, सुरक्षित र निर्बाध पहुँचको सुविधाको आवश्यकता पनि औल्याएको छ। नागरिक, कर्मचारी र जोखिममा परेका मानिसहरूको सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ। अब आर्थिक समाचार।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2079-80 लागि कृषिलाई करिब 40 अर्बको बजेट प्रस्ताव गरेको छ। सरकारले आगामी बजेटमा कृषिलाई उच्च प्राथमिकता दिएर ल्याउने भनिरहेको बेला मन्त्रालयले यसपटक रासायनिक मलको आपूर्तिलाई उच्च प्राथमिकता दिएर 15 अर्बको बजेट छुट्याउन प्रस्ताव गरेको छ। त्यसै गरी मन्त्रालयले कृषिको उत्पादन वृद्धि, खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउने कार्यक्रम तर्जुमा गरी प्रदेश र स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन गर्ने, कृषिको उत्पादन वृद्धि गर्ने, कृषि प्रविधिको प्रयोगलाई जोड़ दिने जस्ता कार्यक्रमहरू अर्थ मन्त्रालय समक्ष प्रस्तावको रूपमा पेश गरेको छ। आगामी बजेट मार्फत केही निश्चित कृषिजन्य वस्तुहरूको उत्पादन वृद्धि गरी मूल्य वृद्धि गरेर निर्यात गर्ने कार्यक्रमलाई जोड़ दिएर बजेटमा प्रस्ताव गरिएको कृषि विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द शर्माले जानकारी दिनुभयो। आगामी बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गरी अघि बढ़ाउन र धान, मकै, तरकारी, आलु, माछा र मासुको उत्पादन वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको सचिव शर्माले उल्लेख गर्नुभयो। आगामी बजेटका लागि कृषिको विषयमा अर्थ मन्त्रालयमा भएका विभिन्न चरणका छलफलमा अर्थमन्त्री जनार्दन शर्माले कृषिमा केही नयाँ खालका र कृषिलाई रूपान्तरण र निर्यात वृद्धि मार्फत आयात प्रतिस्थापन गर्ने खालका योजना ल्याउन मन्त्रालयलाई निर्देशन दिनुभएको थियो। निर्माणाधीन नागडुङ्गा नौविशे सुरुङ मार्ग आयोजनाको करिब 51% काम सकिएको छ। मुख्य सुरुङ र सहायक सुरुङ गरी 2796 मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ। काठमाडौँतर्फ मुख्य सुरुङ 601 मिटर र सहायक सुरुङ 828 मिटर पूरा भएको छ। धादिङतर्फ 603 मिटर मुख्य र 591 मिटर इभाकुएसन टनेल खन्ने काम पूरा भएको छ। धादिङतर्फ 126 मिटर अडिट टनेल खन्ने काम पूरा भएको छ भने 44 मिटर क्रस प्यासेज निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख नरेश मान साक्यले जानकारी दिनुभयो। नेपालमै पहिलोपटक निर्माण भइरहेको यो आधुनिक सड़क सुरुङ मार्ग 2.7 किलोमिटर लम्बाईको हुनेछ। जापान सरकारको करिब 16 अर्ब रूपियाँ सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब गरी 22 अर्ब रूपियाँ लागत लाग्ने अनुमान सहित सुरुङ मार्गको निर्माण शुरू भएको थियो।
भुवन आचार्य, अब मौसम। आज प्रदेश 1 बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका 1-2 स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भए साँझ 6:46 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी। हालसम्म 14 पालिकाको अन्तिम परिणाम प्राप्त। प्राप्त अन्तिम परिणाम अनुसार नेपाली कंग्रेस 6, नेकपा एमाले 5, एकीकृत समाजवादी 2 र माओवादी केन्द्र 1 पालिका प्रमुखमा विजयी। जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगद्वारा भिडियो अनुगमन। अधिकांश स्थानीय तहको मतगणना सुस्त गतिमा। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। र फिनल्याण्डले नेटो सदस्यता लिए गलत हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।